घर क्यों टूटते हैं ना। आज आप देखिए कि एक तरफ जो कमी बेशी है वो बच्चों के और माँ बाप के मामले में, और दूसरी तरफ जो असल मैं समझती हूँ कि जिस घर में शौहर और बीवी के ताल्लुकात सेहतमंद होते हैं ना, उसमें बच्चों का बहुत दखल है। आज हम अपनी बात इसी से शुरू करेंगे कि शौहर बीवी के अपने ताल्लुकात का बच्चों की तरबियत पर क्या असर आता है। देखिए कि अगर हम देखें ना कि शौहर और बीवी का ताल्लुक, तो इसका नतीजा क्या है? औलाद। ठीक है, अब आप लिखिए जरा अपने पास, शौहर बीवी एक मशीन के दो पुर्जे हैं। जब हर पुर्जा अपनी जगह पे है और उस मशीन से वही काम लिया जा रहा है जिसके लिए वो बनी, लेकिन अल्लाह ताला ने उसको बड़े ही खूबसूरत तरीके में एक आयत में समेट दिया सूरत बकरा की, और वो क्या है कि निसाउकुम हर्सुल्लकुम फातु हर्सकुम अन्नशीतुम, औरतें तुम्हारी खेतियां हैं और तुम अपनी खेती में जिस तरह चाहो आओ और अपने लिए आगे भेजो, और अल्लाह से डरो और जान लो कि तुम्हें जरूर इससे मिलना है। ये 223 नंबर आयत है सूरत बकरा की। ये है वो रिश्ता जिसमें शौहर बीवी और औलाद दोनों मिल जाते हैं, और वो क्या है कि शौहर और बीवी का ताल्लुक जब खेती और किसान का ताल्लुक होता है तो बच्चे बिल्कुल दुरुस्त होते हैं, फसल अच्छी पैदावार होती। इमेजिन करें ना, बल्कि आप अपने नोट्स में एक बना भी सकते हैं, कुछ भी नक्शा बना लीजिए कि एक खेती है और उस खेती के अंदर दो पौधे लगे हुए हैं और इस दो मुख्तलिफ किस्म के, और उसके बाद उससे फसल उगती है। किस खेती की फसल अच्छी होती है? जो खेती जगह हमवार हो, मुनासिब जगह पे हो, किसान वक्त पे काम करे। वो सारे मराहल जो हम इस आयत की तफसीर के दौरान अल्हम्दुलिल्लाह अक्सर डिस्कस करते हैं कि किसान और खेती का ताल्लुक है। किसान अपनी खेती को देख के खुश होता है, सुबह सवेरे उसको अपनी खेती की फिक्र लग जाती है, फिर वो खेती को पानी देता है, हल चलाता है, फिर इसी तरह से उसका दिल उसमें अटका रहता है। इसी तरह जो अच्छे शौहर होते हैं वो अपनी बीवियों को देख के खुश होते हैं, फिर इसी तरह उनको मेहनत का एहसास दिलाया जाता है कि कुछ करोगे तो इनसे फायदा मिलेगा। तो मर्द की रिस्पॉन्सिबिलिटी सिखाई गई। आप देखिए कि खेतियां कब बंजर होती हैं, फसलों को कीड़ा कब लगता है? जब कोई ना कोई फैक्टर होगा बीच में, या तो किसान अपना फर्ज अदा नहीं कर रहा, किसान सुस्त है, या फिर जमीन फर्टाइल नहीं है। दोनों में एक वजह तो होगी ना, जमीन के अंदर कोई कीड़ा आ गया है, कोई शोर आ गया है, नमक आ गया है, या जमीन ऐसी जगह पे है कि जहां पे धूप नहीं पड़ती, या किसान जो जमीन, माँ क्या है जमीन, बाप क्या है किसान। अगर ये दोनों अपने ताल्लुक के अंदर हमवार हैं, बैलेंस्ड हैं, तो बच्चे खुश होंगे। ये जो हम लोगों ने एक तस्वुर बना लिया है ना, बच्चों की तरबियत कैसे करें, कोई साइंटिफिक असूल, कोई रिलीजियस असूल, कोई हदीस को आए, ये बिल्कुल हमारी नासमझी है। मेरा ख्याल है कि बात काफी हद तक वाजे हो गई है। शौहर बीवी का अपना ताल्लुक वैसा होना चाहिए जैसा अल्लाह ने हुक्म दिया है। जिस घर में औरतें डोमिनेंट होती हैं, मर्द दब जाते हैं, बच्चों की तरबियत पर इसका असर यही है कि किसान दबा हुआ है और जमीन उसके ऊपर चढ़ाई कर रही है। इसका ऑपोजिट, जिन घरों में मर्द अपनी रिस्पॉन्सिबिलिटीज पूरी नहीं करते, या वो सोचते हैं कि हम ये कर नहीं सकते और दिस एंड दैट और सो ऑन, जो भी प्रॉब्लम्स हैं, दोनों तरह से जहां भी डिसऑर्डर होगा उसका घर के बच्चों पे बड़ा गहरा असर होगा। सबको छोड़ दीजिए इस वक्त, इंतहाई पर्सनल बात सोचें, आप अपना बचपन सोचें, आपके अम्मी अब्बू के ताल्लुकात कैसे थे? क्या आप अपनी उम्र का वो हिस्सा याद कर सकती हैं जब फर्स्ट टाइम आपने इन चीजों को फील करना शुरू कर दिया था कि अब्बू बड़े गुस्से वाले हैं, अम्मी अब्बू से बहुत डरती हैं, अब्बू के आने पे घर का माहौल बिल्कुल ही बदल जाता है, और सो ऑन, या इसका ऑपोजिट, अम्मी अब्बू का बहुत प्यार है, अम्मी अब्बू दोनों हमारा ख्याल रखते हैं, अब्बू बाहर के काम करते हैं, अम्मी घर की जिम्मेदारियां समेटती हैं, अब्बू अम्मी के बगैर खाना नहीं खाते, अम्मी अब्बू के बगैर खाना नहीं खाती। इमेजिन करें, और जिन लोगों को पहली बात में यस मिला ना कि अम्मी अब्बू का ताल्लुक ऐसा था जैसे वो कह लीजिए कि एक अजनबी का दूसरे अजनबी से, तो जरूर कोई ना कोई चीज उसकी आपकी तबीयत पे आई होगी। अक्सर क्या आती है, मैंने जो ऑब्जर्व किया, लड़कियां शादी नहीं करती। मैं एक ऐसी लड़की को जानती हूं कि अब मेरा ख्याल है वो 40s के भी मिडल में आ गई होगी, सिर्फ इस वजह से उस लड़की ने शादी नहीं की कि वो कहती मुझे मर्दों से नफरत है। भाई क्या नफरत है? अब्बू अम्मी का ताल्लुक ठीक नहीं था, तो वो घर में जो हर वक्त की बहसें, लड़ाइयां, खामोश जंग होती है, जब क्लेश होती है ना, वो बच्चों के जहन पे लाती है। उसको दुनिया के हर मर्द से ही बदगुमान कर दिया कि शायद मर्द ऐसे ही होते हैं। तो आप सब, अगर तो पहली बात है कि माएं हैं, तो आप अपने रोल को देखें, मेरी कमी किधर है शौहर बीवी के ताल्लुक में। अब मैं आपको बताऊं, ह्यूमन नेचर, मैं भी अगर हूं शायद तो ऐसी सोचूं, मैं इन सारी बातों को सुनते और कह रही हूं देखा 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 सारी खराबी इनकी निकल रही है, देखा इसीलिए मेरे बच्चे नहीं सुनते, देखा मेरे मियां नहीं। इस देखा की बजाय अगर मैं खुद को देखूं, आज अगर मैं और आप सोचे, जैसे अभी देखे कि दो दिन पहले से आप लोग ये गवाही दे रहे हैं ना कि हम बच्चों के बारे में सोचते थे, हम सब कुछ पढ़ चुके हैं, लेकिन अब हमें नए पॉइंट्स मिल रहे हैं। और इसमें इस दफा मेरा तो दिल कर रहा था कि सीरीज का नाम ही एक रख दूं, मोहब्बत फातह आलम। तो अब होता क्या है कि हमने अपने बच्चों को इस कोर्स के थ्रू जो मैंने फील किया है खुद को आपको देते हुए, पता नहीं आपने वो सोच ली है कि नहीं ली है, लेकिन मुझे जो फील होता है कि बच्चों को हमने मोहब्बत देनी है, दैट्स इट। आपने नेक बनना है, कुरान सुन्नत आप पढ़ रहे हैं, कुरान से आपका ताल्लुक है, आप लोगों ने कोर्स कर लिया है तो अब अगले कोर्सेज में जिन्होंने नहीं किया वो कर लें, यानी आप बच्चों की अच्छी तरबियत के लिए खुद नेक बन जाए और बच्चों से प्यार करना शुरू कर दें, दैट्स इट। दो लफ्जों की कहानी है तरबियत की, खुद नेक बन जाए और बच्चों से इतनी गहरी मोहब्बत कि बस वो बच्चे आपके गिर्द घूमने लग जाए, आपकी बात को ऐसे ले जैसे किसी दोस्त की बात है, सहेली की बात है। बिल्कुल इसी तरह इस रूल को आप अपने शौहर और बीवी के ताल्लुक पे भी ले आइए। मिजाज नहीं मिलता, उम्र नहीं मिलती, कल्चर नहीं मिलता, माहौल नहीं मिलता, वो सोचता है, वो पढ़े लिखे नहीं, वो गुस्से में बहुत जल्दी आ जाते हैं, या उनको गुस्सा आता ही नहीं, या उनको घर की जिम्मेदारी, यानी 101 बातें मियां की लिख लें। पहली बात, आप मियां नहीं बदल सकती, ये मुझे आप सबका पता है, क्योंकि मैं भी एक मशरकी औरत हूं, सच के नहीं। हम कुड़ते हैं, हम जलते हैं, हम रोते हैं, हम धोते हैं, लेकिन हम रहते उसी घर में, तो जिस बर्तन को तोड़ नहीं सकते उसको ठंगोरना क्या। एक काम करना शुरू कर दे, अपने शौहर से अटूट मोहब्बत शुरू कर दे, अल्लाह की खातिर। ये तो दोस्तों और सहेलियों और कॉलेज मेट और स्कूल मेट और फलां फलां को कहते हैं ना, आई लव यू फॉर द सेक ऑफ अल्लाह या इन्नी उहिब्बुक फिल्लाह, आप अपने शौहर को कहना शुरू कर दें। उसको अल्लाह का एक बंदा समझे, मजबूर समझे, कमजोर है दीन में, कमजोर उस मर्द की जो कमजोरी है ना उसको जिन में लाए, दीन से दूर है, हाय के हाय अल्लाह का ये बंदा ये दीन से कितना दूर है, हाय ये गंदी चीजों में पड़ गया है, हाय ये इतना दुखी हूं मैं इसके बारे में, इसको नमाज की आदत नहीं। बस आप उस पर तर्स करें जिसको मवद्दत और रहमत का सूरत और रूम में अल्लाह ताला ने इसको मवद्दत और रहमत कही। आप अगर इस उम्र में, यानी अचानक अचानक इसलिए कि आप पिछले 20-25-30 साल में तो कुछ और ही अंदाज से उनके साथ डील करी थी, अब अचानक उनको पता चल जाए कि आपको उनसे मोहब्बत हो गई है, वो मोहब्बत जो कभी 18-19 साल की उम्र में लड़की किसी लड़के को देखती है तो होती है ना, तो आप वो मोहब्बत जो लोगों को शादी से पहले होती है ना, वो अब अचानक आज अपने शौहर को अपनी मोहब्बत, ये नहीं कि लफ्जों वाली, वो तो झूठ होता है, फ्लर्ट होता है, दिल की गहराई वाली मोहब्बत जिसमें वाकई आप बैठे और उस बंदे पे तर्स खाए। देखिए कई दफा गुस्से में औरतें कहती है मैं इसको छोड़ दूं, आप तर्स खाएं, इसको मैंने छोड़ दिया इसका क्या बनेगा, ये तो एक वक्त की रोटी नहीं खा सकता अपने हाथ से, इसको तो कोई जानता नहीं है, इसको तो इस मुल्क में कुछ पता नहीं, ये वो 100 बातें हर एक के अपने अपने हालात होंगे ना, बस आप सोचते जाइए। आप देखिएगा कि आज आप इस गुण को आजमाएं, जब मोहब्बत होती है ना फासले से मटते हैं, मोहब्बत से जहनी दूरियां खत्म हो जाती हैं, जब मोहब्बत होगी मोहब्बत में आप साथ साथ नमाज भी उनको शुरू करा देंगी, आप पढ़ेंगे वो भी पढ़ेंगे, खाना खाते हैं खा रहे हैं बिल्कुल, चलो क्या बनाए जो आपके वो बनाते हैं, ठीक है हो गया, इसी तरह बातों में चले नमाज पढ़ते हैं, कभी नहीं मना करेंगे, यकीन करें नहीं करेंगे। हमने दिलों को खोलना सीखा ही नहीं है, दुनिया की बड़ी बड़ी जंगें जो है ना वो मोहब्बत के साथ जीती जाती हैं। हम एक तो तबीयत के मुख्तलिफ होते हैं, देखिए तबीयत आप और मैं कभी 100% तौर पर आपको बता दूं, हम तबीयतें कभी 100% अपने शौहरों की अपनी मर्जी की नहीं कर सकते। ये तो ऐसे ही कि आप कहें कि दिसंबर के अंदर जून का महीना आ जाए, हमेशा दिसंबर में सर्दी होगी, कम हो या ज्यादा हो ऐसे ही है ना, बारिश हो तो आपके भीगो ना, ये नहीं हो सकता, इम्पॉसिबल है। अब आप देखिए कि जब आप इस तरीके से आप बात करेंगे ना तो सारे फासले सिमटेंगे। इंसान का बच्चा, चाहे वो आपका बच्चा है या आपकी सास का बच्चा है, बड़ा भी हो जाए, उसके अंदर एक बच्चा जरूर रहता है जिसको हर वक्त प्यार की तलाश होती है। कहते हैं कि जो बच्चे बचपन में मोहब्बत नहीं लेते ना वो बड़े होके फिर क्रिमिनल बन जाते हैं, मुजरिम बन जाते हैं। वो कहते हैं हमें मोहब्बत मिली नहीं, हम ढूंढेंगे, हम लेंगे। फिर इसी तरह आप में से जो बच्चियां सुन रही हैं, हो सकता है किसी को बात का फायदा हो जाए, گھر کا ماحول تلخ ہوتا ہے، آپ اپنی ماؤں کی مدد کریں، آپ اپنی مدرس کو لے کر اس طریقے سے ٹریٹ کریں، اور ساتھ ہی ساتھ آپ اپنے فادرز کو اس طرح باتوں ہی باتوں میں اپنی ماؤں کے قریب کریں اور ان کے لیے مواقع مہیا کریں کہ وہ ساتھ رہیں اور ان کو اچھے طریقے سے ایک دوسرے کو سمجھ نہ آ جائے۔ اب آپ لوگ کچھ بولیں۔ میرا خیال ہے کہ جو میں نے پوائنٹ دینا تھا وہ دے دیا، اب اس میں جتنی بھی بات کرتی جاؤں گی وہ ہوتی رہے۔ کلیئر ہے؟ کوئی پوائنٹ ملا آپ کو؟ انشاءاللہ آپ اپنے آپ کو بھی آبزرو کریں گے تو دوسری طرف بھی بات کریں گے، تو اللہ نے چاہا تو بہت ساری خیر نکلے گی۔ چلتے ہیں اگلے سیشن پہ۔ آپ دیکھیے کہ جب ہم بچوں میں انٹرسٹ لیتے ہیں اور ان کو ٹائم دیتے ہیں اور یہ چھوٹی چھوٹی چیزیں بچوں کو بتاتے ہیں تو سمجھتے ہیں۔ آپ دیکھیں نا، ایک بچہ ہے چھوٹا، اس کو روتے بچے کو ماں چاہیے یا جھنجھنا چاہیے؟ ماں چاہیے ہوتی ہے نا، تو آپ کے بڑے بچوں کو بھی ماں ہی چاہیے۔ اور آپ یہ سوچتے ہیں نا کہ اچھا پھر آج سے ہم گھر بیٹھ جائیں اور ان کے سر پہ سوار ہو جائیں، یہ بھی محبت نہیں ہے تو میری بیزاری ہے۔ جتنی بھی آپ کو کسی چیز سے محبت ہو، تھوڑی دیر اس کے ساتھ رہیں تو آپ کہتے ہیں اب تھوڑی دیر دور ہو۔ ہاں، تھوڑی سی جدائی جو ہوتی ہے وہ محبت بڑھاتی ہے، لمبی جدائی محبت کو ٹھنڈا کر دیتی ہے۔ تو بہرحال یہ ہے کہ اللہ تعالیٰ سے ہم یہ دعا کرتے ہیں کہ بہترین طریقے سے ان چیزوں کو سیکھیں۔ چلتے ہیں ایک اور کہانی پڑھیں، یقیناً جو عملی واقعات ہوتے ہیں اس میں بہت ہی زیادہ رہنمائی ہوتی ہے۔ پیج نمبر ہے بک کا 62، اور ہم اگلی کہانی پڑھیں گے۔ کھول لیجیے۔ نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ربی یسر ولا تعسر وتمم بالخیر۔ نیک ماں کا مثالی کردار، اس میں سے ہم 10 نمبر کی کہانی پڑھیں گے، پیج کا نمبر ہے 62، اور ٹاپک کیا ہے؟ دور نبوی کی ایک صالح اور غیرت مند ماں۔ ربی رضی اللہ عنہا بنت معوس رضی اللہ عنہا کا شمار نہایت دیندار اور غیرت مند صحابیات رسول اللہ میں ہوتا ہے۔ آپ جنگ بدر میں ابو جہل کو واصل جہنم کرنے والے ان دو نوجوان صحابیوں میں سے ایک صحابی کی صاحبزادی ہیں۔ یعنی سمجھیں بات کو، یعنی ربی کون ہے؟ ان دو بچوں جن کا ذکر آپ کو پیچھے بھی سنایا تھا، معوز اور معاذ، ان دو میں سے ایک کی بیٹی ہیں۔ تو گویا کہ آپ دیکھیں کہ یہ کتنی چھوٹی عمر کی ہوں گی۔ ربی رضی اللہ عنہ کی دینی غیرت و حمیت، غیرت تم سمجھتے نا، غیر سے ہیرا، اور حمیت حمایت سے، یعنی دین سے محبت کہہ لیجئے۔ ربی کی دینی محبت کا اندازہ لگانے کے لیے تاریخ کی کتاب اسد الغابہ میں ایک واقعہ ہے کہ اسما نامی ایک عورت گھروں میں جا کر عورتوں کو عطر بیچا کرتی تھی۔ امیجن کریں، ایک عورت ہے جو پرفیوم بیچتی ہے، گھروں میں جاتی ہے اور عورتیں اسے خریدتی ہیں۔ وہ ایک دن ربی رضی اللہ عنہا کے گھر میں بھی گئی، اور جس طرح ایک دوسرے کے خاندانیوں معاشرتی حالات وغیرہ دریافت کرنا عورتوں کی عادت ہوتی ہے، آپ سے حال دریافت کیا۔ بنت معوس نے اپنے حالات بتا دیے۔ اس عورت نے جب یہ سنا کہ یہ معوس کی بیٹی ہیں رضی اللہ عنہ، تو اس نے کہا کہ پھر تو اپنے سردار کے قاتل کی بیٹی ہے، تو اپنے سردار کے قاتل۔ سردار کون تھا ادھر؟ ابو جہل۔ اس نے اس لیے ابو جہل کے لیے سردار کا لفظ بولا کیونکہ ابو جہل کو عربوں کا سردار سمجھا جاتا تھا۔ ربی کو یہ سن کر بہت غصہ آیا، انہوں نے اسے کہا میں اپنے غلام کے قاتل کی بیٹی ہوں، یعنی وہ اس کو سردار نہیں غلام سمجھتی ہے۔ وہ عورت ابو جہل کے بارے میں اپنے دل میں نرم گوشہ رکھتی تھی۔ یہ بات سن کر اسما نام کی اس عورت کو جو عطر بیچتی تھی، اس کو بھی غصہ آ گیا۔ اس نے ربی سے کہا کہ مجھ پر حرام ہے کہ میں تمہیں عطر فروخت کروں۔ جواب میں ربی نے فرمایا مجھ پر حرام ہے کہ میں تجھ سے عطر خریدوں، میں نے تیرے عطر کے سوا کسی اور عطر میں گندگی اور بدبو نہیں پائی۔ گندگی اور بدبو کے الفاظ انہوں نے دین کی محبت کے پیش نظر اس کو جلانے کے لیے، تنبیہ کرنے اور اس کا جواب دینے کے لیے کہے تھے۔ احادیث کی کتاب صحیح بخاری میں ان کے بارے میں روایت آتی ہے کہ اللہ کے نبی نے ایک دن 10 محرم کو مدینہ میں اعلان کرایا کہ آج سب لوگ روزہ رکھیں، چنانچہ ہم لوگ اس کے بعد ہمیشہ اس دن روزہ رکھتے اور اپنے بچوں کو بھی روزہ رکھوایا کرتے تھے۔ جب وہ بھوک کی وجہ سے پریشان ہو کر رونے لگتے تو روئی کے گالوں کے کھلونے بنا کر بچوں کو بہلاتا کرتے تھے۔ بچوں کو بہلانے کا یہ سلسلہ اس وقت تک جاری رہتا جب تک روزہ افطار نہ ہو جاتا۔ اب آپ دیکھیں کہ یہ دو واقعات ہیں۔ پہلا واقعہ ایک عورت کا، صرف اس بات پہ کہ ابو جہل، جس کے بارے میں اللہ کے نبی نے فرما دیا تھا کہ یہ میری امت کا فرعون ہے، دوسری عورت نے جب اس کی بڑائی کی بات کی تو ان کو غصہ آیا اور وہ عطر جو ان کو پسند بھی تھا چھوڑ دیا۔ آج میں اور آپ سوچیے، کبھی ہم نے کسی ایسی جگہ سے شاپنگ کرتے ہوئے کہ جہاں ہمیں یقین ہے کہ یہ چیزیں اینٹی اسلامک ہیں یا یہ اسلام کے خلاف ہیں، کبھی اس وقت یہ سوچتے کہ چیز تو ٹھیک ہے، عطر تو اس کا ٹھیک تھا، لیکن انہوں نے اس سوچ کے سر لینا چھوڑ دیا कि मैं तुमसे नहीं लेती क्योंकि तुम अल्लाह के दुश्मन को तुम अच्छा कह रही हो। देखिए ये दर्जे आला होते हैं। अब आप इस पे हराम हलाल के फतवे नहीं मांग सकते कि हम नॉन मुस्लिम स्टोर से चीजें खरीद सकते हैं कि नहीं, हम इनके कपड़े ले सकते हैं कि नहीं। ये हर एक के अपने दिल की बातें हैं। मैंने देखा है कि औरतें मोहब्बत में भी बड़ी शदीद होती हैं और गुस्से में भी बड़ी शदीद होती हैं। जब किसी से मोहब्बत नहीं रहती तो उसके दिए हुए सारे गिफ्ट भी वापस कर देती हैं। मंगनियां टूटती हैं तो वो कपड़े भी वापस जाते हैं। वो कहते हैं रख लो, कहते नहीं हमने नहीं पहने, हमें अच्छा नहीं लगता, हमें ये चीजें देखकर अब दूसरे की याद आती है। तो ये ताल्लुक जब अल्लाह के साथ मां का होगा तो आप अपने बच्चों की चीजें खरीदते वक्त कभी ऐसी चीजें नहीं खरीदेंगे कि जिसकी वजह से आपके बच्चों का दीन, इखलाक और उनका ईमान खराब हो। तो आप इसमें से अमल की एक बात ले लीजिए, जिस हद तक मुमकिन हो अपने बच्चों को ऐसी चीजें लेने देने से रोकिए कि जिससे गैर इस्लाम की बू आती हो। फिर दूसरी चीज देखिए, जो मैंने आपको पीछे भी जिक्र किया था इस हदीस का, कि छोटी उम्र में बच्चों को रोजा रखवाने का इसमें जवाब मिलता है। ये हाल था पहले दौर की माओं का, इनमें दीनी जज्बा और मोहब्बत और शौक की इस कदर शिद्दत थी कि बाज़ हदीस के मुताबिक माएं रमजानुल मुबारक में दूध पीते बच्चों को दूध नहीं देती थी। इन्हें किसी हाल में भी इस्लाम की तालीमात से रूगर्दानी गवारा नहीं थी। अब आप जरा सोचिए, ये एक्सट्रीमिज्म नहीं है? एक्सट्रीमिस्ट थी माएं कि अपने बच्चों को दूध ही नहीं पिला रही, वो बच्चे को सिखा रही थी कि मैं रोजे से हूं। आप देखिए बहुत सारी बातें बोल के नहीं बताई जाती, और वो कहते ना कि मर्द नाजा पे कलाम दिल फरे बे असर। हकीकत यही है कि हम अपने बच्चों को अपने नमाज, रोजे, अपने तज़किरे से बता सकते हैं कि किस तरह से ये बच्चे अल्लाह के दीन के ऊपर अमल कर सकते हैं। तो वो अपने दूध पीते बच्चों को दूध ना देती तो क्या मर गए थे उनके बच्चे? कोई नहीं मरता, इतनी जल्दी कोई भी नहीं मरता। बहरहाल इसी दीनी जज्बे ने इनको दीन और दुनिया में सरफराज किया था, और इनके जरिए से उम्मत को ऐसे अफराद मिले जिनमें गैर मुस्लिम दुनिया भी खुशी से या नाखुशी से नाज करती है। आपको पता है कि हमारे मुस्लिम हीरोज के बारे में नॉन मुस्लिम्स भी देखते हैं, और वो कहते हैं कि दुनिया के मुख्तलिफ लोगों के पास एक आध हीरो होता है जिसकी याद मनाते हैं, जिसकी बर्थडे मनाते हैं या जिसको याद करते रहते हैं। उम्मत मुस्लिमा तो नर्सरी ऑफ हीरोज है, इधर तो जिस सहाबी को उठाओ वो अपनी जगह पे एक हीरो है। तो हकीकत यह है कि ये किरदार थे जिनकी वजह से ये सब कुछ होता था। इनके किरदार से इस्लाम दुनिया में फैलता चला गया। जब से ऐसी बुलंद उतवार यानी जब से ऐसे अच्छे अखलाक की हामिल और साले माओं की तादाद रोज बरोज कम होती चली गई, तब से दुनिया कुफ्र और शिर्क और गैर इस्लामी अतवार और नजरियात से वाकिफ होती चली गई। तो निकला क्या खुलासा कि माओ को नेक बनाओ। माओ को बच्चों की तरबियत सिखाने की बजाय माओ को अल्लाह की बंदी बनना सिखाओ। जब हम अल्लाह के बंदे बन जाते हैं ना, तो फिर उसके बाद यकीन करें कि कोई चीज ऐसी नहीं है कि जो हमारे मामलात को दुरुस्त करने में रुकावट बन जाए। हर चीज आहिस्ता आहिस्ता खुद बखुद ठीक होती जाएगी। तो इस सारी बातों के बाद हम अपने लिए भी यही अमल की बात ले सकते हैं। नंबर एक, दीन की गैरत होनी चाहिए, दीन की हिमायत करें जहां जरूरत पेश आए, अपना जाती फायदा छोड़कर दीन को इज्जत देने के लिए कुछ करना पड़े तो इसको अपनी खुशी महसूस करें, छोटे बच्चों को भी रोजे रखवाएं, और अगर मुमकिन हो तो दूध पीते बच्चों को रोजे की हालत में कम से कम दूध दें ताकि उसको एहसास हो। वो छोटा सा जहन है अंदर, उसको पता सब चल रहा है। देखिए आप ऐसे ही समझे कि एक फूल बड़ा हो जाए या वो बिल्कुल अभी कली है, अंदर सारी इन्फॉर्मेशन है। इन हमारे बच्चों के जो हमारे इर्द गिर्द फिरते हैं ना, इनके अंदर सब कुछ है जो कल बड़े होकर हमारे अंदर आ रहा है, लेकिन असल में वो छोटे लेवल पे है। तो बच्चों की दुनिया छोटी है इसलिए चीजें अंदर चली जाती हैं लेकिन वो उसको एक्सप्रेस नहीं कर सकते। तो अल्लाह ताला हमें इन मासूम फूलों की हिफाजत करने की तौफीक अता फरमाए। अगली कहानी है एक मेहरबान माँ जिसे जन्नत की खुशखबरी मिल गई, पेज नंबर 64, कहानी नंबर 11। मोमिनों की माँ आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा घर में तशरीफ फरमा है। एक मुस्लिम खातून तालीम और तरबियत हासिल करने के लिए हाजिर होती है, इसकी दो बच्चियां भी इसके साथ हैं। कुछ देर वो उम्मुल मोमिनीन आयशा रदी अल्लाह ताला अन्हा की खिदमत से इल्म और इरफान के मोती हासिल करती रही। फिर आयशा ने इस औरत को तीन खजूरें दी। अब आप सोचिए एक औरत है, उसके साथ दो बच्चियां हैं, तीन खजूरें हैं। आयशा ने सोचा होगा कि एक एक खजूर बच्ची को दे देगी, तीसरी खुद खा लेगी। खजूरें लेकर इस मेहरबान माँ ने एक एक खजूर दोनों लड़कियों को दे दी और तीसरी खजूर खुद खाने लगी। खजूर खाने के लिए वो अभी मुंह तक ही लाई थी कि दोनों लड़कियों ने अपनी माँ से खजूर का फिर तकाजा किया। अल्लाह की इस बंदी ने फौरन इस खजूर को जिसे वो खाना चाहती थी मुंह से हटा लिया और इसके दो टुकड़े करके दोनों बच्चियों को एक एक टुकड़ा दिया जिसे वो खाने लगी। عائشہ رضی اللہ تعالیٰ عنہ اس عورت کی صدا سے بہت متاثر ہوئیں۔ جب اللہ کے نبی تشریف لائے تو آپ کہتی ہیں کہ میں نے اس ممتا بھری ماں کا یہ اثر انگیز واقعہ آپ کو سنا دیا۔ یہ بات سن کر اللہ کے نبی نے فرمایا، اللہ نے اس عورت پر جنت واجب کر دی اور ان بچیوں سے حسن سلوک کی وجہ سے جہنم سے آزاد کر دیا، یعنی جہنم اس پر حرام کر دی گئی۔ یہ شرف اور عزت اور مرتبہ صرف مسلمان ماؤں کو ہی حاصل ہے کہ وہ خود بھی تعلیمات اور اسلام کے شاعر کہتے ہیں ریچولز کو، اسلامک ریچولز کی پابند بنے اور اپنی بچیوں کی تعلیم و تربیت بھی دینی بنیادوں پر کریں، اور اس کے بدلے میں اللہ رب العزت سے جنت جیسی عظیم ترین نعمت پائیں۔ کیا مغربی تہذیب کے علم بردار یعنی جھنڈا اٹھانے والی خواتین یعنی ویسٹرن کلچر کو ریپریزنٹ کرنے والی عورتوں کو کیا ہمیشہ کی کامیابی اور کامرانی کا ایسا سرٹیفکیٹ دے سکتے ہیں جو اللہ کے آخری رسول نے مسلمان عورتوں کو دیا؟ بالکل نہیں، ایسا تو تصور بھی ممکن نہیں ہے۔ تو اب آپ دیکھیں کہ یہ رقت ماں باپ کے دل میں بچوں کے لیے کہ خود اپنا پیٹ کاٹ کر ان کو دے دیتے ہیں، یہ بھی جنت کی بات ہے۔ اب آپ دیکھیں کہ آپ کے ذہن میں آئے گا کہ اس نے بچیوں کو کیوں دی، خود کیوں نہیں کھائی، اور بچیوں کو کیوں نہیں سکھایا کہ وہ اپنی اپنی کھائیں۔ تو آپ کو پتا ہے کہ بچوں کی ایج کے حساب سے بچے مختلف طرح کے ہوتے ہیں، اتنی چھوٹی عمر میں آپ ان کو وہ کیا سکھا سکتی ہے؟ اور سچی بات ہے کہ ماں کے تو پیٹ میں ہی نہیں جاتی جب بچہ اسے مانگنے لگ جاتا ہے۔ تو یہ بات میرا خیال ہے کہ ہمارے اپنے کلچر میں بھی ایسے ہی ہے، خاص طور پہ اس میں جو واقعہ ہے نا وہ بیٹیوں کے ساتھ ہے۔ بعض دفعہ بچوں کے ساتھ ڈسکریمنیشن تو نہیں ہوتا لیکن بیٹے اور بیٹی میں ہوتا ہے۔ یہاں تھوڑی سی ہم اس پہ بات کر لیتے ہیں کہ بیٹے کے کھانے کا انتظام اور بیٹی کا۔ بعض گھروں میں یہ دیکھا گیا ہے کہ بیٹوں کو اس طریقے سے پیمپر کیا جاتا ہے کہ ان کے لیے تو چکن بھی بنتا ہے، برگر بھی بنتا ہے جس دن گھر میں دال پکے، اور بیٹیاں چپکے سے کھا لیں۔ ایسا ہوتا ہے؟ ویسے آج یہاں تو مجھے لگتا ہے یہاں سے مراد ہے کہ آج کے دور میں تو سب برابر ہیں، لیکن جہاں پاکستان میں دبا دبا ماحول ہے، انکم بھی اتنی زیادہ نہیں ہوتی، تو وہاں عموماً اس طرح کی باتیں ہوتی ہیں۔ تو بیٹا یا بیٹی ڈسکریمنیشن نہیں ہے کسی چیز میں۔ بہت خوبصورت حدیثیں، آپ اسی بک کے شروع آئیں گے تو اس میں یہ سب حدیثیں موجود ہیں۔ اللہ کے نبی ایسے مرد کو اور بیوی کو خوشخبری دیتے ہیں کہ جس نے دو بیٹیوں کی تربیت کی، ان کے اندر ان کی باقی چیزوں کے اندر ڈسکریمنیشن نہیں کیا، تو اللہ تعالیٰ اس کو پھر جنت میں جگہ دیں گے۔ اللہ کے نبی نے جو بات شروع کی تھی وہ تین بیٹیوں سے کی تھی۔ صحابی نے پوچھا، اللہ کے نبی اگر کسی کی دو ہی بیٹیاں ہوں؟ تو کہا اس کے لیے بھی یہی ہے۔ اور صحابی کہتے ہیں کہ مجھے امید ہے کہ اگر ایک بیٹی کا بھی پوچھتا کہ جس نے ایک پالی تو اس کے ساتھ، تو اللہ کے نبی اس کا بھی یہی جواب دیتے۔ بچوں کے اندر چیزیں دینے لینے میں بھی ایک جیسا نہیں رکھنا چاہیے، فرق نہیں۔ بعض دفعہ ہم ایک بچے کو کچھ دیتے ہیں دوسرے کو نہیں دیتے، تو اس کا نقصان کیا ہوتا ہے بھلا؟ کہ بچوں کے آپس میں تعلق خراب ہوتے ہیں، جو سبلنگز ہوتے ہیں آپس میں نفرت پیدا ہوتی ہے۔ اس پہ ہم نے جو ہمارا پچھلا سیریز تھی اس کے اندر بہت بات کی تھی کہ بچوں کے باہمی تعلقات میں بھی ماں باپ کا کیا رول ہے، ٹھیک ہے؟ اور اس سے یہ نہیں پتہ چلتا کہ صرف ایک کھجور بیٹیوں کو صدقہ کرنے پر جنت کی خوشخبری مل گئی، یہ بھی تو بڑی بات ہے نا۔ اتنی محنتوں سے جنت ملتی ہے، اور جب دیکھیں اللہ کے نبی نے کہہ دیا کہ وہ عورت جنت میں جائے اور اس کو پتا چلا ہوگا تو اس کو خوشی کتنی ہوئی ہوگی۔ اس سے یہ بھی عمل کی بات ہے کہ بہت بڑے بڑے عمل نہیں، بعض وقت بہت چھوٹے چھوٹے عملوں کی وجہ سے بھی اللہ تعالیٰ بندے سے راضی ہو جاتا ہے اور اس کو جنت دیتا ہے۔ اب اس کا سوال ایک اور بنا لیتے ہیں کہ اچھا پھر نمازیں نہ پڑھیں، روزے نہ رکھیں، بس کھجوریں ہی بانٹتے جائیں بچوں میں، یہ بھی درست نہیں۔ ایک بات یاد رکھیے، یہ جیسی روایت ہے کہ جی اس کو جنت کی خوشخبری دی، یا ہمارے ہاں ایک اور بہت معروف روایت ہے کہ جی کتے کو پانی پلایا تو اللہ نے اس طوائف کو بخش دیا، کچھ اس طرح کی کہانیاں ہیں نا جو بھی ہمارے کلچر میں عام۔ یہ سب کب ہوگا؟ جب اس بندے کا اللہ کے سب باقی معاملہ درست ہوگا۔ کبائر نہیں، شرک نہیں، بدعت نہیں۔ ہمارے ہاں معروف ہے روایت، آف کورس ہے، سچی روایت ہے، جس نے ہر فرض نماز کے بعد آیت الکرسی پڑھی تو اس کو جنت میں جانے سے موت کے سوا اور کوئی چیز نہیں روکتی۔ اب آپ امیجن کریں، آپ کہتے ہیں اچھا یہ تو بہت آسان ہے، جو مرضی کرو بس ہر نماز کے بعد آیت الکرسی پڑھو۔ آپ بتائیے اس کا جواب کوئی دے گا آپ میں سے؟ توفیق ہی نہیں ہوگی، ہر نماز پڑھنے کی توفیق ہی نہیں ہوتی اس کو جس میں کبائر ہو، اور وہ بھول ہی جائے گا پڑھنے والا جس کے اندر کوئی گناہ ہوگا، کینہ ہوگا، بغض ہوگا۔ اور دوسری بات ہے کہ جہاں بھی یہ باتیں آتی نا، یہ پڑھو تو یہ سوا، تو وہ اس چیز کی روح ہے۔ اس چیز کی روح کو سمجھ کر جب ایک بندہ آیت الکرسی کو ہر نماز کے بعد اب ایک دفعہ پڑھتے ہیں، دن میں پانچ بار آپ نے اللہ کی 25 کے قریب صفات اور اس کے ایٹریبیوٹ سمجھ لیے، تو یہ ہو ہی نہیں سکتا کہ آپ پھر اللہ تعالیٰ کی نافرمانی کریں یا اس کی بات نہ مانیں۔ تو بات پھر ساری اینڈ پہ وہیں آ جاتی ہے کہ جتنا ہم کسی چیز کو سمجھتے ہیں، جتنا ہم اس کے اندر غور و فکر کرتے ہیں، اس کی روح کو لیتے ہیں، उतना ही ज्यादा उससे फायदा पाते हैं।